والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله نويت سنة الاعتكاف فرمان مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نیت المؤمن خیر من عملہ، مسلمان کی نیت اس کے عمل سے بہتر ہے، اللہ کی رضا کے لیے، ثواب بڑھانے کے لیے اچھی اچھی نیتیں کر لیں، رضا الہی کے لیے، حصول ثواب کے لیے، علم دین حاصل کرنے کے لیے بیان میں شریک رہوں گا، تعظیم علم دین کی خاطر جتنا ہو سکا دوزانوں بیٹھ کر کان لگا کر توجہ کے ساتھ سنوں گا، جو باتیں سنوں گا اسے یاد رکھوں گا، عمل کروں گا، دوسروں تک پہنچانے کی کوشش کروں گا۔ امیر اہل سنت دامت برکات العالیہ اپنے رسالے ضیاء درود و سلام میں صفحہ نمبر 3 پر درود پاک کی فضیلت بیان کرتے ہوئے لکھتے ہیں کہ شافع امم رسول محتشم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان معظم ہے، جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ عز و جل اس پر 10 رحمتیں نازل فرماتا ہے، اور جو مجھ پر 10 مرتبہ درود پاک پڑھے اللہ عز و جل اس پر 100 رحمتیں نازل فرماتا ہے، اور جو مجھ پر 100 مرتبہ درود پاک پڑھے اللہ عز و جل اس کی دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے آزاد ہے، اور اسے بروز قیامت شہداء کے ساتھ رکھے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم، صلاۃ وسلام علیک یا سیدی یا سیدی یا رسول اللہ۔ حضرت سیدنا انس رضی اللہ تعالی عنہ فرماتے ہیں کہ حضرت سیدنا ابو طلحہ رضی اللہ تعالی عنہ نے اسلام لانے سے قبل سیدتنا ام سلیم رضی اللہ تعالی عنہا کو نکاح کا پیغام بھیجا، تو جواباً سیدتنا ام سلیم رضی اللہ تعالی عنہ نے فرمایا کہ اے ابو طلحہ، کیا تمہیں علم ہے کہ تمہارا معبود جس کی تم عبادت کرتے ہو وہ زمین سے اگنے والی لکڑی سے بنا ہوا ہے، اور اسے ایک حبشی نے تیار کیا ہے؟ تو ابو طلحہ رضی اللہ تعالی عنہ فرمایا کہ ہاں مجھے علم ہے۔ تو سیدتنا ام سلیم رضی اللہ تعالی عنہ نے فرمایا کہ تو کیا ایک لکڑی کی عبادت کرتے ہوئے آپ آر محسوس نہیں کرتے؟ اگر آپ اسلام قبول کر لیں تو میں اس کے علاوہ کوئی اور مہر نہیں لوں گی۔ حضرت سیدنا ابو طلحہ رضی اللہ تعالی عنہ نے فرمایا کہ میں غور و فکر کے بعد ہی کوئی فیصلہ کروں گا، اور چلے گئے۔ پھر جب دوبارہ آئے تو اشہد ان لا الہ الا اللہ وان محمد رسول اللہ کہہ کر مسلمان ہو گئے۔ حضرت سیدتنا ام سلیم رضی اللہ تعالی عنہ نے فرمایا کہ اے انس رضی اللہ تعالی عنہ، اب تم ابو طلحہ رضی اللہ تعالی عنہ سے میرا نکاح کر دو۔ تو میٹھے میٹھے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، غور کیجئے کہ کس طرح سیدتنا ام سلیم، یہ صحابیہ تھیں، نے حضرت سیدنا ابو طلحہ رضی اللہ تعالی عنہ کو کفر کے اندھیروں سے نکال کر اسلام کی راہ دکھا دی کہ اگر وہ کسی کو اسلام کی طرف راغب کر سکتی ہیں، یعنی جو خواتین ہیں، اسلامی بہنیں ہیں، عورت ہے، وہ غور کریں کہ اگر اس واقعے سے یہ درس ملتا ہے کہ اگر کوئی عورت کسی کو اسلام کی طرف راغب کر سکتی ہے تو پھر وہ اپنے رفیق حیات جو اس کا شوہر ہے تو کیا اس کو وہ صلاۃ و سنت کی طرف راغب نہیں کر سکتی؟ تو یہ جو عورت ہے گھر میں، جو بیوی کی صورت میں آتی ہے، یہ کیا ہے؟ تو علماء لکھتے ہیں کہ وہ عورت دنیا کی سب سے بہتر عورت ہے جو خود بھی نیکی کی راہ پر چلے اور شوہر کو بھی چلنے کی ترغیب دے۔ اسی لیے ہمارے پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا کہ دنیا ایک مال ہے، دنیا ایک مال ہے، اور دنیا کے مال میں سے نیک عورت سے بڑھ کر کوئی شے فضیلت والی نہیں۔ تو معلوم ہوا کہ نیک عورت یہ دنیا کا ایک قیمتی سرمایہ ہے، نیک عورت شوہر کے لیے باعث فخر اور سب سے انمول شے ہے۔ تو اسی لیے علماء نے اس حوالے سے بڑی پیاری باتیں نقل فرمائی ہیں، چنانچہ لکھا گیا کہ نیک اور پرہیزگار بیوی اور اولاد یہ مومن کی آنکھوں کی ٹھنڈک اور اس کے دل کی خوشی کا باعث ہے۔ نیک بیوی کے بارے میں حضرت سیدنا عبداللہ بن عمر رضی اللہ تعالی عنہ سے روایت ہے کہ حضور پر نور صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا کہ دنیا متاع یعنی فائدہ اٹھانے کی چیز ہے، اور دنیا کی بہترین متاع نیک عورت ہے۔ اور حضرت ابو امامہ رضی اللہ تعالی عنہ سے روایت ہے کہ رسول کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ اللہ تعالی سے ڈرنے کے بعد مومن کے لیے نیک بیوی سے بہتر کوئی چیز نہیں، اگر اسے حکم دیتا ہے تو وہ اطاعت کرتی ہے، اگر وہ اسے دیکھے تو خوش کر دے، اور اس پر قسم کھا بیٹھے تو سچی کر دے، کہیں چلا جائے تو اپنے نفس اور شوہر کے مال میں بھلائی کرے، یعنی اس کی عزت میں خیانت نہ کرے اور اس کا مال ضائع نہ کرے۔ تو میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں، اللہ تعالی ہمارے ماحول کو مدنی ماحول بنا دے، کیونکہ فی زمانہ یہ بات دیکھی جاتی ہے کہ چونکہ تربیت کی کمی ہے، تربیت کی کمی ہے، والدین اگرچہ بچوں کی تربیت کرتے ہیں لیکن اسلامی روح سے ان کی تربیت کا بڑا فقدان ہے۔ لہذا گھر میں اگر بیٹی کی شادی ہوتی ہے تو یہ بھی ایک مسئلہ ہے کہ وہ نیک بیوی کیسے ثابت ہو، کیونکہ آج مطلب طرح طرح کے جو لٹریچر ہیں، طرح طرح کے جو ذرائع ہیں، اس کے ذریعے جو ہے وہ بہت ہی ماحول خراب ہوتا گیا، اور عورتوں نے مطلب اپنے آپ کو بہت آزادی لینے کی مطلب ترکیبیں بنانا شروع کی۔ حالانکہ اسلام نے عورتوں کو کیا مقام دیا، اس ضمن میں دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کا شائع کردہ ماہنامہ فیضان مدینہ، जो कि अमीर अहले सुन्नत ने दुआएं अता फरमाई कि हर माह के लिए जो इसको बुक कराए सालाना मेंबर बन जाए तो उसके लिए दुआएं अता फरमाई और किसी और को भी ये दिलवाए। तो इसमें बड़े प्यारे प्यारे मजमून हैं। तो माह फरवरी, माह जुमादुल उला, इसका जो माहनामे का शुमारा है इसके सफा नंबर 47 से मैं चंद मदनी फूल अर्ज करता हूं कि जिसमें कुछ इस तरह से मजमून है कि इस्लाम ने औरत को क्या दिया। तो मनकूल है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की आमद से पहले औरतों के साथ किए जाने वाले सुलूक के तस्वुर से ही ये बदन पर कपकपी तारी हो जाती है कि किसी के यहां बेटी की विलादत होती हो जाती तो गम और गुस्से के मारे उसका चेहरा सिया हो जाता। गुस्से की आग बुझाने और शर्मिंदगी को मिटाने के लिए उस नन्ही कली को जिंदा ही मसल दिया जाता। अगर उसे जिंदा रहने का मौका मिल भी जाता तो वो जिंदगी भी किसी अजाब से कम ना होती थी। जी हां, जानवरों की तरह मारना पीटना, बदन के आधा काट देना, मीरास से महरूम कर देना, पानी के हुसूल के लिए दरियाओं की भेंट चढ़ा देना आम बात थी। और यहां तक उस जालिम मुआशरे में क्या होता कि अगर बाप के का इंतकाल हो जाता, बाप मर जाता, तो बेटा अपनी ही मां को लौंडी बना लेता, कहीं माले विरासत की तरह इसे भी बांट लिया जाता। ऐसे जुल्म और सितम के बावजूद औरत एक नौकरानी और नफ्सानी ख्वाहिशात पूरा करने का आला ही समझी जाती। बेबसी के इस आलम में लाचार औरतों की मदद और उनके गमों का मदावा करने वाला कोई ना था। बिलाखिर सालों से जारी जुल्म और सितम की अंधेरी रात खत्म हुई, इस्लाम का सूरज तुलू हुआ और जिसने इस जहालत भरे माहौल को बदल कर रख दिया कि इस्लाम ने औरत को इज्जत और शरफ का वो बुलंद मकाम अता किया जो सिर्फ इस्लाम ही का खासा है। अगर औरत मां है तो उसके कदमों तले जन्नत रखी है। बेटियों की परवरिश पर यूं फरमाया मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने कि जिस पर बेटियों की परवरिश का बार बढ़ जाए और वो उनके साथ हुस्ने सुलूक करे तो ये बेटियां उसके लिए जहन्नम से आड़ यानी रुकावट बन जाएंगी। अगर औरत बेटी, बहन, फूफी, खाला, नानी या दादी है तो उसकी किफालत में फरमाया मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने कि जिसने दो बेटियों या दो बहनों या दो खालाओं या दो फूफियों या नानी और दादी की किफालत की तो वो और मैं जन्नत में यूं होंगे। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी शहादत और उसके साथ वाली उंगली को मिलाया। और अगर औरत बीवी है तो उसे उनसे मोहब्बत की अलामत यूं बनाया कि तुम्हारे लिए तुम्हारी ही जिन्स से जोड़े बनाए कि उनसे आराम पाओ और तुम्हारे आपस में मोहब्बत और रहमत रखी, इन्हें पानी पिलाने पर अजर का बिशारत अता फरमाई और इनके हुकूक यूं बयान किए औरतों के लिए भी मर्दों पर शरीयत के मुताबिक ऐसे ही हक है जैसा उनका औरतों पर है और उनके साथ अच्छे बर्ताव का हुक्म दिया। तो मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, इस्लाम ने औरतों को जो मकाम और मर्तबा अता फरमाया उससे साफ जाहिर है कि इस्लाम औरतों का सबसे बड़ा मोहसिन है। इसलिए औरतों को इस्लाम का एहसान मंद होने के साथ साथ उसके अहकामात पर अमल करने की कोशिश करनी चाहिए। तो बड़ा प्यारा मजमून ये उस माहनामा फैजान मदीना में नकल किया गया। तो मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, एक नेक मोमिन मर्द के लिए एक नेक बीवी जो है ये एक बहुत बड़ी नेमत है, बहुत बड़ी नेमत है। और अहदीस मुबारका में इसके बड़े औसाफ भी बयान हुए। चुनाचे हजरत अबू उमामा रदी अल्लाह ताला अनहु से रिवायत है, हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि तकवा के बाद मोमिन के लिए नेक बीवी से बेहतर कोई चीज नहीं, कि अगर वो उसे हुक्म दे तो वो इताअत करे और अगर उसे देखे तो खुश कर दे और उस पर कसम खा बैठे तो कसम सच्ची कर दे, कहीं चला जाए तो अपने नफ्स और शोहर के माल में भलाई करे। حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جسے چار چیزیں ملی اسے دنیا اور آخرت کی بھلائی ملی، نمبر ایک شکر گزار دل، نمبر دو یاد خدا کرنے والی زبان، نمبر تین مصیبت پر صبر کرنے والا بدن، اور نمبر چار ایسی بیوی کہ اپنے نفس اور شوہر کے مال میں گناہ کی متلاشی یعنی اس میں خیانت کرنے والی نہ ہو۔ تو میرے میٹھے میٹھے اور پیارے پیارے اسلامی بھائیوں، ہم یہاں پر ظاہر ضمناً میں یہ بھی عرض کروں گا کہ جو پہلے کے دور میں ظلم و ستم ہوتا تھا، تو بدقسمتی سے آج بھی جو مسلمان علم دین سے دور ہوتے ہیں تو آج وہ بھی ظلم و ستم میں پیچھے نہیں رہتے، اور اس وقت ہمارا معاشرہ بھی میں بھی اس طرح کے واقعات نظر آ رہے ہیں۔ بیویوں کو تنگ کرنا، جبری طور پر مہر معاف کروانا، ان کے حقوق ادا نہ کرنا، ذہنی اذیتیں دینا، یعنی یہ ایسی باتیں کہ اگر اس میں مثالیں قائم کی جائیں تو بہت ساری مثالیں ہو سکتی ہیں۔ کبھی عورت کو اس کے ماں باپ کے گھر بٹھا دینا، وہ آنا چاہتی ہے نہیں لایا جاتا ہے، وہ فون کرتی ہے اٹھایا نہیں جاتا ہے، اور یہ دونوں طرف بھی ہوتا ہے۔ بدقسمتی سے ایسے والدین بھی ہیں جو اس طرح کا معاملہ کر کے اپنی بیٹی کو گھر پہ بٹھا دیتے، اب وہ باپ تڑپ رہا ہے کہ میں نے بچوں کو دیکھا نہیں ہے، یا فیضان مدینہ میں آتے دعا کراتے کہ دعا کرو کہ میرے بچوں کی امی کے جو والد ہیں اس کا دل نرم ہو جائے، اس کی ماں ہے اس کا دل نرم ہو جائے، ہم دونوں آپس میں ملنا چاہتے ہیں، ہمارے گھر کے بڑے جو ہیں وہ اس معاملے میں ہمارے ساتھ تعاون نہیں کرتے۔ تو بعض اوقات یہ ہوتا ہے کہ انڈرسٹینڈنگ جس وقت آپس میں ملے ہوئے ہوتے ہیں تو لڑائی جھگڑے سے فرصت نہیں ہوتی ہے، اور پھر جب ظاہر ہے پانی سر سے گزر جاتا ہے تو پھر بھگتتے ہیں۔ تو بہرحال یہ بھی ظلم ہے کہ ماں باپ کے گھر بٹھا دینا، کبھی اپنے گھر میں رکھ کر بات چیت بند کر دینا، یہ بھی ایک بڑا مسئلہ ہے۔ شوہر صاحب ناراض ہو گئے، اب بیوی سے بات ہی نہیں کر رہے، کیسے؟ آپ خود سوچے کہ سارا دن آپ اور ہم تو باہر رہتے ہیں، آپ اور ہم تو باہر رہتے ہیں نا، خوش گپیاں کرتے ہیں، دوستوں سے ملاقات کرتے ہیں، ایک مرد ہی تو ہے جو اس عورت کی ایک امید کی کرن ہوتا ہے کہ یہ آئے گا تو گھر میں کچھ مسکراہٹ لائے گا، کوئی بات چیت کرے گا۔ اب یہی آ کر غصے میں منہ پھلا کر سو جائے، یا آج کل یہ جو نیٹ کا معاملہ ہے تو اس میں اپنے آپ کو اتنا بزی کر دیا جائے کہ بالکل نہ بچوں سے توجہ نہ گھر والوں سے توجہ۔ اسی طرح دوسروں کے سامنے ڈانٹ ڈپٹ کرنا، یہ بھی بڑا عجیب و غریب ماحول ہے ہمارا، لتاڑنا جھاڑنا، عورت بیچاری شوہر کے پیچھے پیچھے پھر رہی ہوتی ہے اور شوہر صاحب آگے مطلب کسی طرح سے تعاون کرنے کے لیے تیار نہیں ہے۔ عورت کے گھر والوں سے صراحتن یا بیوی کے ذریعے نت نئے مطالبے کیے جاتے ہیں، یہ بھی پورا مضمون ہے کہ اس نے بھی ہمارے معاشرے میں بڑی آفتیں ڈھائی ہوئی ہیں، کبھی کچھ دلانے اور کبھی کچھ دلانے کا مطلب وہ فرمائشیں ہو رہی ہیں۔ الغرض ظلم و ستم کی وہ کون سی صورت ہے جو آج کل بھی معاشرے میں نہیں پائی جا رہی؟ وجہ کیا؟ تربیت، وجہ تربیت۔ جیسے امیر علیہ السلام فرماتے ہیں کہ اگر خودکشی کے واقعات بڑھتے گئے تو میں آپ کو چیلنج کرتا ہوں کہ آپ واقعات پڑھ کے دیکھیں، کوئی اس میں عالم دین نہیں ہوگا، کوئی عالم دین نہیں ہوگا جس نے تنگ دستی سے گھبرا کر گولی مار لی ہوگی، پنکھے سے لٹک گیا ہوگا، کبھی نہیں ہوگا۔ تو بہرحال میرے میٹھے میٹھے اور پیارے پیارے اسلامی بھائیوں، مدنی چرن کے ناظرین، ہمیں خود بھی اپنا کردار ادا کرنا پڑے گا، اپنے معاشرے میں اچھا مطلب ماحول دینے کے لیے ہمیں خود اپنے آپ کو نیک بنانا پڑے گا، گھر کا ماحول اچھا بنانا پڑے گا۔ اگر ہماری بیٹی ہے وہ کہیں جا کر ایک اچھی بیوی ثابت ہو جائے، ہمارا بیٹا ہے تو کل کو وہ ایک اچھا شوہر ثابت ہو جائے، یہ تو ہو سکتا ہے نا، اس کی کوئی بنیاد تو رکھی جا سکتی ہے۔ تو بہرحال یہ نیک بیوی، اس کے متعلق ہم آج کے بیان میں کچھ سنیں گے، اسی طرح اولاد کے حوالے سے سنیں گے کہ نیک بیوی اور نیک اولاد یہ ایک مومن کے لیے ایک نعمت ہے، اور اس ضمن میں نیک سیرت اور مثالی بیوی کی ایک خوبی یہ بیان کی گئی کہ وہ اپنے شوہر کی نعمتوں کی شکر گزار رہتی ہے۔ कभी भी उसके एहसानात का इनकार करके नाशुकरी नहीं करती। अच्छी तरह जानती है कि शौहर मुझ जैसी सनफ नाजुक के लिए एक मजबूत सहारा और अल्लाह की नेमत है, वही मेरी जरूरतों को पूरा करता है, इसी की वजह से मुझे औलाद की नेमत मिली है। रहमत आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने औरतों को अपने शोहरों की नाशुकरी से बचने की ताकीद बहुत फरमाई है। चुनाचे हजरत अस्मा बिनते यजीद रदी अल्लाह तआला नहा फरमाती हैं कि एक मरतबा सरकारे दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम हम औरतों के पास से गुजरे तो हमें सलाम किया और फरमाया एहसान करने वालों की नाशुकरी से बचना। हमने अर्ज की एहसान करने वालों की नाशुकरी से क्या मुराद है? फरमाया मुमकिन था कि तुम में से कोई औरत तवील अरसे तक बगैर शोहर के अपने वालिदैन के साथ बैठी पास बैठी रहती, बूढ़ी हो जाती, लेकिन अल्लाह ने उसे शोहर अता फरमाया, उसके जरिए मार और औलाद की नेमत से सरफराज फरमाया। इसके बावजूद जब वो गुस्से में आती है तो कहती है कि मुझे इससे कभी भलाई देखी नहीं है। ये औरतों के होता है, होता है कि अगर किसी रिश्तेदार के घर होकर आ गए तो अपने घर का फर्नीचर अच्छा नहीं लगता है। आपने हमें क्या दिया है, देखो वो कैसे घर में रहते हैं। आपने हमें क्या दिया है, देखो कैसी गाड़ियों में घूमते हैं। आपने हमें क्या दिया है, देखो उनके घर में कैसे कैसे खाने थे। हम शादी में गए, हमारे कपड़े देखो, उनके कपड़े देखो। तो ये नाशुक्री नहीं है। बल्कि इस जिमन में एक बड़ी प्यारी बात पढ़ी, आप भी सुनिए, ईमान ताजा होगा कि एक आदमी की शादी ऐसी लड़की से हुई जिसे वो पसंद करता था और जब शादी हुई तो बहुत बड़ा उसके लिए फंक्शन था, उसकी ख्वाहिश पूरी हो गई और खैर शादी हो गई। कुछ महीने के बाद वो लड़की अपने शोहर के पास आई और उसे कहने लगी कि मैंने एक मैगजीन में पढ़ा है कि किस तरह अपनी शादी को मजबूत किया जा सकता है। मैंने एक मैगजीन में पढ़ा है कि अपनी शादी को मजबूत कैसे किया जा सकता है। इसके लिए हमें यह करना होगा कि हम दोनों एक एक लिस्ट तैयार करें जिसमें हम एक दूसरे की वो तमाम बातें लिखें जो हमें एक दूसरे में बुरी लगती हैं। ठीक है, यानी मैं आपकी बुराई लिखूं जो मुझे बुरी लगती है, आप मेरे अंदर बुराई देखी जो देखते हैं वो लिखें। क्या फिर क्या होगा? तो फिर ऐसा होगा कि हम इस पर बात करेंगे कि किस तरह हम इसे हल कर सकते हैं और अपनी जिंदगी एक साथ खुशी खुशी गुजार सकते हैं। इसका शौहर राजी हो गया। उस लड़की ने कहा कि हम दोनों अलग अलग कमरों में जाएंगे और उन बातों के बारे में सोचेंगे जो हमें खफा करती हैं। तो उन्होंने उस बारे में पूरा दिन सोचा, तमाम बातें जो उन्हें नाराज करती गई वो सोचते गए। अगले दिन सुबह नाश्ते की मेज पर उन्होंने फैसला किया कि वो अपनी अपनी लिस्ट पढ़ेंगे। तो उसकी बीवी ने कहा कि सबसे पहले मैं लिस्ट पढ़ूंगी। तो उसने अपनी लिस्ट निकाली, अब उसमें बहुत सारी चीजें थी। तीन सफात पर वो तमाम आदतें लिख दी जो शोहर की बुरी लगती थी उसको। जैसे उसने छोटी छोटी शिकायतों की वो लिस्ट पढ़ना शुरू की तो उसने देखा कि उसके शोहर की आंखों में आंसू आने लगे। उसने अपने शोहर से पूछा क्या हुआ? तो उस पर शोहर ने जवाब दिया कुछ नहीं, बस तुम लिस्ट पढ़ती रहो। वो लड़की पढ़ती गई जब तक उसकी तीनों सफात उसने पूरे सुना दिए शोहर को। अब उसने लिस्ट मेज पर रखी, अपने हाथ बांधकर बैठ गए। उसके बाद उसने खुश होकर अपने शोहर से कहा कि अब आप लिस्ट पढ़ें ताकि फिर वो लोग दोनों बैठकर डिस्कस करेंगे कि ये मसला हल कैसे होगा। तो उसके शोहर ने बहुत नरमी से कहा कि मेरी लिस्ट में मैंने कुछ भी नहीं लिखा है, मैं सोचता हूं कि तुम जैसी भी हो अच्छी हो, मेरे लिए बिल्कुल मुकम्मल हो। मैं नहीं चाहता कि तुम मेरे लिए कुछ भी बदलो। तुम बहुत खूबसूरत खूबसूरत सीरत हो, मैं कभी तुम्हें बदलना नहीं चाहूंगा, ना ही ऐसी कोशिश करूंगा। तो वो लड़की अपने शोहर की पुरखलूस मोहब्बत, उसकी प्यार की गहराई और अपने लिए उसकी सोच देखकर बहुत मुतासर हुई, आंखें झुक गईं। तो यहां पर समझाने का मकसद ये कि अगर कोई भी किसी के ऐब देखना चाहेगा तो ऐबों से आरी कौन होगा। यहां तो बात अंडरस्टैंडिंग की होगी ना कि हम और आप आपस में अंडरस्टैंडिंग कैसे पैदा करेंगे। अपने घर को गहवारा सुन्नत कैसे बनाएंगे। यानी यहाँ ये दुनियावी लिहाज से भी हो सकता है, लेकिन मेरा कॉन्सेप्ट तो मजहबी हवाले से होगा कि हम यहां पर यही चाहेंगे कि एक शौहर वो दीनदार हो, औरत दीनदार हो, ताकि उनकी औलाद ये भी सुन्नतों की पैकर बने। ये घर जो है ये कोई थिएटर ना हो, ये कोई स्टूडियो ना हो, ये कोई सिनेमा घर ना बने, बल्कि ये घर गहवारा सुन्नत बने। इस घर में रहने वाले तहज्जुद गुजार हो, इस घर में रहने वाले तिलावत कुरान करने वाले हो, इस घर में रहने वाले ये बड़ों का अदब करने वाले हो, इस घर में रहने वाले ये छोटों पर शफकत करने वाले हो, इस घर में रहने वाले जो मर्द हो वो बाजमात नमाज पढ़ने वाले हो, इस घर की जो औरतें हो वो हया की चादर और मतलब शर्मो हया की पैकर हो। कैसे होगा जब तक हम आपस में इसके मुतालिक अंडरस्टैंडिंग पैदा नहीं करेंगे। तो मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, इस मामले में हम सब ने गौर करना है और ये देखना है कि हम अपने घर को, अपने माशरे को सुन्नतों भरा मुआशरा कैसे कर सकते हैं। तो शौहर को खुश करने वाली औरत को बेहतरीन औरत करार दिया गया। हमारे प्यारे आका सल्लल्लाहु ताला अलैहि वाली वसल्लम का इरशाद है कि जो कि नेक औरत की खूबियां बयान करते हुए इरशाद फरमाया कि अगर उसका शौहर उसे देखे तो अपने जाहरी और बातनी हुस्न जमाल से उसे खुश कर दे। सैयदना हुसैन बिन महसन रदी अल्लाह ताला अनु फरमाते हैं, मेरी फूफी नबी पाक अली सलातो सलाम की खिदमत में हाजिर हुई तो आप सल्लल्लाहु ताला अली वाली वसल्लम ने फरमाया, क्या तुम शादीशुदा हो? उन्होंने अर्ज की, जी हाँ। आपने दरिया फरमाया, तुम्हारा अपना शौहर के साथ रवैया कैसा है? अर्ज की, मैं उसके हुकूक पूरी करने में कोई कमी नहीं करती मगर जिससे मैं आजिज आ जाऊं। इरशाद फरमाया, ख्याल रखना तुम्हारा उसके साथ कैसा रवैया है, क्योंकि वही तुम्हारी जन्नत और तुम्हारी दोजख है। तो इस ज़मन में फिर मैं आपसे यही अर्ज करूंगा, तरबियत अल्लाह की रहमत है, दावत इस्लामी का मदनी माहौल मिला जो हमको मतलब पकड़ पकड़ कर किसी ना किसी तरह किसी ना किसी अंदाज से हमारी तरबियत की जा रही है। चुनाचे दावत इस्लामी के इशाती इदारे मकतबतुल मदीना के माहनामा फैजान मदीना, जी हाँ, जिसको हर घर में होना चाहिए, हर इस्लामी भाई को चाहिए कि इसको बुकिंग करा ले, माहाना बुकिंग कराकर हर माह अपने घर पर हासिल कर ले। इसमें ही जो जुमादिल उला फरवरी 2017 का जो शुमारा है, इसमें बीवी को कैसा होना चाहिए, इस पर पूरा मजमून मौजूद है। चुनाचे लिखा गया कि शादी के बाद जिंदगी का एक नए दौर का आगाज होता है, उसे पुरसुकून और खुशहाल बनाने में मियां बीवी दोनों का किरदार है। चुनाचे इन्हें एक दूसरे का खैर ख्वाह, हमदर्द, सुखन फहम यानी बात को समझने वाला, मिजाज आशना मिजाज को जानने वाला, गम गुसार और दिल जोई करने वाला होना चाहिए। किसी एक की सुस्ती और लापरवाही और नादानी ये घर का सुकून बर्बाद कर सकती है। तो बीवी को कैसा होना चाहिए फरवरी के शुमारे में, और शोहर को कैसा होना चाहिए ये जनवरी के शुमारे में, और मार्च के शुमारे में आया है कि औलाद को कैसा होना चाहिए। तो अल्लाह की रहमत है, ये तरबियत चाहिए ना हमको इस बारे में, हमारी शरीयत हमारा इस्लाम ये क्या बयान करता है, हमें इसका इल्म होना चाहिए। चुनाचे फरमाया गया बीवी को कैसा होना चाहिए इस ज़मन में कि शौहर हाकिम होता है, बीवी महकूम, उसके उलट का ख्याल भी कभी दिल में ना लाए। लिहाजा जायज कामों में शौहर की इताअत करना बीवी को शोहर की नजरों में इज्जत भी बख्शने का और वो आखिरत में इनाम की भी अख्तदार होगी। चुनाचे मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमान है, औरत जब पांचों नमाजें पढ़े, रमजान के रोजे रखे, अपनी शर्मगाह की हिफाजत करे, अपने शोहर की इताअत करे, तो उससे कहा जाएगा कि जन्नत के जिस दरवाजे से चाहो दाखिल हो जाओ। मुख्तसर सी जिंदगी है, मुख्तसर सी जिंदगी है, शरीयत और सुन्नत के मुताबिक जिंदगी गुजारी, इंशाअल्लाह कब्र में भी मजे होंगे, आखरत में भी सुरखुरी नसीब होगी और इंशाअल्लाह आका के सदके जन्नत में भी दाखला नसीब हो जाएगा। बीवी के लिए यह भी जरूरी है कि शोहर के एहसानात की नाशुकरी से बचे, कि यह बुरी आदत ना सिर्फ उसकी दुनियावी जिंदगी में जहर घोल देगी बल्कि आखरत भी तबाह कर देगी। आपने हमें क्या दिया है ये डिक्शनरी से निकाल दें, जो नसीब में मुकद्दर में होगा इंशाल्लाह मिल ही जाएगा। हैं, आपके घर में अगर गाड़ी ने आना है, कार ने आना है, तो आना ही आना है, कोई रोक नहीं सकेगा। आपके नसीब में अगर कोई अच्छा घर, अपना घर होना है तो हो जाएगा। अपना दिल छोटा ना करें। ये तकसीम किसने की है भाई? फुला अच्छे घर में गया, उसको अच्छा घर किसने दिया? अल्लाह ने दिया ना। उसको अच्छी गाड़ी मिली, किसने दी? अल्लाह ने दी। वो अच्छा खाता पहनता है, उसका फर्नीचर अच्छा है, उसके घर में बहुत अच्छा अमन सुकून है, बहुत उसको आसाइशें मिली, किसने दी? अल्लाह ने दी। अल्लाह चाहेगा हमें भी अता फरमाएगा। बस अल्लाह से ये दुआ करनी चाहिए कि या अल्लाह हमें हर हाल में अपना शुक्रगुजार बंदा बना। फिर इसी तरह बीवी को कैसा होना चाहिए कि शोहर कामकाज से वापस आए तो गंदे कपड़े, उलझे बाल और मेले चेहरे के साथ उसका इस्तकबाल अच्छा तासुर नहीं छोड़ता, बल्कि शोहर के लिए बनाओ सिंगार भी। अच्छी और नेक बीवी की खसूसियात में शुमार होता है। अपने शोहर के लिए बनाओ सिंगार करना उसके हक में नफल नमाज से अफजल है। सुभान अल्लाह। चुनाचे फतावर अजविया में है कि औरत का अपने शोहर के लिए जेवर पहनना, बनाओ सिंगार करना 22 अजरे अजीम और उसके हक में नवाजे नफल से अफजल है। तो ये जो लड़ाई झगड़े होते हैं ना, इसका हल ही मुस्कुराहट है। इसका हल ही मुस्कुराहट है कि आपस में अगर मुस्कुराते रहेंगे तो झगड़े खत्म। और ये तरबियत मर्द के लिए भी है, क्योंकि वो ये समझते हैं कि सारा दिन हमने कामकाज किया है तो जनाब अब हम घर में आए तो सारा हम जो चाहें करें। ऐसा नहीं, आपकी भी तो मुस्कुराहट चाहिए ना। आपके बच्चे दरवाजा पर बैल सुनते हैं, सो जाओ अब्बू आ गए, तो ये अब्बू है क्या है, कांटा है, हैं क्या? अब्बू के आते ही मतलब आंख फौरन बिस्तर में घुस जाना है। अब्बू का गुस्सा बहुत है, अब्बू गुस्से वाले बहुत है, अब्बू को नरम होना चाहिए। इस जमन में इसी मानामा फैदाने मदीना में एक बड़ी प्यारी बात लिखी है कि एक शख्स अपने घरेलू झगड़ों से तंग था। एक शख्स के घर में झगड़े बहुत होते थे, तो माहिर नफ्सियात से मशवरा किया उसने। तो उसने कहा कि आज जब घर जाओ और दरवाजा खुले तो मुस्कुराकर घर में दाखिल होना है। क्या करना? मुस्कुराकर घर में दाखिल होना है। उसने ऐसा ही किया। अब उसने जो मुस्कुराया तो उसकी बीवी उसको देख के बेहोश हो गई। जब उससे वजह पूछी गई कि तुम बेहोश कैसे हो गई, तो उसने बताया कि ये जब भी घर में आते थे मुंह बना होता था, आज ये मुस्कुराए तो खुशी के मारे खुद पर काबू ना रख सकी और बेहोश हो गई। तो ये है। और इसी तरह जो औरत होती है, इसके मुतालिक भी अमीर अहले सुन्नत ने मदनी मुजाकरे में फरमाया कि एक पीर साहब थे, तो एक औरत आई उनके पास, वो कहा कि हुजूर मेरे घर में लड़ाई झगड़ा बड़ा रहता है, आप कोई तावीज दे दें कि जैसे मेरे शोहर घर में दाखिल होते बस हमारी जंग शुरू हो जाती है। अच्छा, चुनाचे वो एक कागज लिया और उसको कुछ लपेटा और उसको देते हुए कहा कि जब तुम्हारा शोहर घर में दाखिल हो तो इसको दोनों दांतों के दरमियान में दबा लेना, और जितना तुमको गुस्सा आए या उधर गुस्सा है तो उसको ज्यादा दबाना। अब वो औरत लेके चली गई। अब कुछ दिनों के बाद वो औरत वापस आई, कहा बड़ा अमन हो गया, बड़ा अमन हो गया और हमारे घर में झगड़े खत्म हो गए, तो अब मेरे लिए क्या हुक्म है? कब बस वो तावीज इस्तेमाल करते रहना। अच्छा, अब वो औरत जब गई तो जो करीब मुरीद थे खास, जिनको पीर साहब सिखाया करते थे तावीजात, तो उन्होंने पीर साहब से कहा कि पीर साहब ये कौन सा तावीज दिया आपने, कभी हमको तो सिखाया नहीं तावीज। तो पीर साहब ने कहा इसको मैं क्या तावीज देना था, मुझे पता था वो सारा दिन घर से झगड़ कामकाज से आता होगा और जैसे ही घर में घुसता होगा तो ये फायरिंग शुरू होती होगी जबान से, तो मैंने कहा इसको इसकी जबान बंद करने का तरीका क्या, तो उसको कागज ही लपेट के दे दिया कि दोनों दांतों के दरमियान बंद कर लेना। तो 32 सिपाहियों के पहरे में जो जबान है ना, ये कैद हो गई, जब इसकी जबान नहीं चली तो झगड़ा खत्म हो गया। तो यही है कि हमारा अगर मसला है तो वो जबान से ही तो है भाई। बाजार में भी लड़ाई झगड़ा होता है तो पहले क्या होता है, लफ्जापाई होती है, ए अंधा है क्या, है बोला, अब वो बताएगा कि अंधा हूं कि नहीं है, है तो यही होता है ना। तो हमारी जबान ही तो तकलीफ देती है। इस जबान को कैद करने में मर्दों में भी झगड़े खत्म, औरतों में भी खत्म। तो बहरहाल अल्लाह ताला हमारे घरों को गहवारा सुन्नत बनाए और हमें شریعت و سنت کے مطابق عمل کرنے کی توفیق عطا فرمائے. اسی طرح نیک اولاد, یہ بھی اللہ تبارک و تعالیٰ کا عظیم انعام ہے. اولاد صالح کے لیے اللہ عزوجل کے پیارے نبی حضرت سیدنا زکریہ علی نبینا وعلی صلاۃ السلام نے بھی دعا مانگی, چنانچہ قرآن پاک میں ہے, رب حبلی من لدنک ذریتن طیبہ انک سمیع الدعاء, اے رب میرے, مجھے میرے اپنے پاس سے دے ستھری اولاد, بے شک تو ہی دعا سننے والا. اور حضرت سیدنا ابراہیم خلیل اللہ علی نبینا والی صلاۃ السلام نے اپنی آنے والی نسلوں کو نیک بنانے کے لیے یوں دعا کی, رب جعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا, اے میرے رب مجھے نماز قائم رکھنے کرنے والا رکھ, اور کچھ میری اولاد کو اے میرے رب اور میری دعا سن لے. تو یہی وہ نیک اولاد ہے جو دنیا میں اپنے والدین کے لیے راحت جان, آنکھوں کی ٹھنڈک کا سامان بنتی ہے, بچپن میں ان کا دل کا سرور, جوانی میں آنکھوں کا نور, والدین کے بوڑھے ہو جانے پر ان کی خدمت کر کے ان کا سہارا بنتی ہے. پھر جب وہ یہ والدین دنیا سے گزر جاتے ہیں تو یہ سعادت مند اولاد اپنے والدین کے لیے بخشش کا سامان بنتی ہے. جیسا کہ ہمارے پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جب آدمی مر جاتا ہے اس کا اعمال کا سلسلہ منقطع ہو جاتا ہے, سوائے تین کاموں کے کہ یہ سلسلہ جاری رہتا ہے. نمبر ایک صدقہ جاریہ, نمبر دو وہ علم جس سے فائدہ اٹھایا جائے, اور نمبر تین نیک اولاد جو اس کے حق میں دعائے خیر کرے. ایک اور مقام پر ہمارے پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, جنت میں آدمی کا درجہ بڑھا دیا جاتا ہے تو وہ کہتا ہے کہ میرے حق میں یہ کس طرح ہوا, تو جواب ملتا ہے اس لیے کہ تمہارا بیٹا تمہارے لیے مغفرت طلب کرتا ہے. اے اللہ میری, میرے ماں باپ کی, ساری امت کی بخشش فرما دے. امیرے سے فرماتے ہیں نا ہر نماز کے بعد جب درس فیضان سنت ہوتے ہیں مسجد میں, یہ دعا خاص کر مبلغین کرتے ہیں. کتنے خوش نصیب ہیں وہ مبلغ اسلام بھائی, وہ اسلام بھائی جو درس دیتے ہیں. اب درس دینے کے لیے کوئی قید نہیں ہے کہ جناب آپ کے مطلب امامہ شریف ہوگا اور جناب وہ مدنی حلیہ ہوگا تو ہی درس دیں گے. ٹھیک ہے, پینٹ شرٹ پہنتے ہیں آپ, فیضان سنت پڑھ کے تو سنانی ہے نا, دعا ہی تو کرنی ہے نا, تو کر لیں. تو اس طرح اپنے آفیسز میں, تعلیمی اداروں میں, کوچنگ سینٹرز میں ہم یہ درس جاری کر سکتے ہیں. تو کتنا بڑا اجر ہے کہ جب وہ اس کے ماں باپ کا درجہ بلند کیا جاتا ہے, یعنی فرمایا گیا کہ جنت میں آدمی کا درجہ بڑھایا جاتا ہے, وہ کہتا ہے کہ میرے حق میں کس طرح ہوا, تو جواب ملتا ہے اس لیے کہ تمہارا بیٹا تمہارے لیے مغفرت طلب کرتا ہے. تو حکیم الامت مفتی احمد یار خان علیہ رحمت الحنان اس حدیث پاک کے تحت فرماتے ہیں کہ اس سے چند مسئلے معلوم ہوئے. ایک یہ کہ نیک اولاد جو ماں باپ کو ان کے مرنے کے بعد دعائے ایصال ثواب, استغفار وغیرہ سے یاد رکھے, صدقہ جاریہ ہے اور رب کی رحمت ہے جس کے ذریعے مردے کو قبر میں فائدہ پہنچتا رہتا ہے. دوسرا یہ کہ شفاعت مومنین برحق ہے جس کا فائدہ میت کو پہنچتا ہے, پھر نبی پاک علیہ الصلوۃ والسلام کی شفاعت کا کیا کہنا. تیسرا یہ کہ اولاد کو چاہیے کہ ماں باپ کو دعائے خیر میں یاد رکھے, حتیٰ کہ نماز میں سلام پھیرتے وقت رب اغفر لی ولی والدیا پڑھے, چنانچہ ایسا بچہ نیکوکار میں شمار ہوگا. تو خیال رہے کہ ولد یعنی بچے میں بیٹا بیٹی اور ان کی اولاد اور در اولاد سب شامل ہیں. کبھی ساتویں پشت کی اولاد ساتویں دادا کو کام آ جاتی ہے. پروسرار خزانے میں اس کا واقعہ لکھا ہے میرے لسنت کے, نسل در نسل اس کا فائدہ پہنچتا ہے. اور پھر حضرت سینا عیسیٰ علیہ نبی علیہ الصلاۃ والسلام کے بارے میں منقول ہے کہ قبر سے گزرے, عذاب ہو رہا تھا, کچھ وقفے کے بعد سے گزرے تو اس پر رحمت کا نزول تھا. عرض کی مولا پہلے عذاب ہو رہا تھا اب رحمت کا نزول ہے. ارشاد فرمایا کہ اے عیسیٰ یہ گناہگار تھا اس لیے عذاب میں مبتلا تھا, لیکن جب یہ مرا تو اس کی بیوی کے پیٹ میں بچہ تھا, اس بچے نے مدرسے جانا شروع کیا, استاد نے اس کو بسم اللہ الرحمن الرحیم پڑھائی, مجھے حیا آئی کہ میں زمین کے اندر اس باپ کو کیسے عذاب دوں جس کا بیٹا زمین پر مجھے رحمان و رحیم پکار رہا ہے. تو یہاں پر میں یہی عرض کروں گا تربیت, تو آج دعوت اسلامی ہمارے مدنی منوں کی تربیت کر رہی ہے, हमारी मदनी मुन्नियों की तरबियत कर रही है, इस्लामी बहनों के इज्तिमात करके हमारी घर की औरतों की इस्लाह हो रही है, खुद हमें इज्तिमात में मदनी चैनल के जरिए तरकीब दिलाई जा रही है। तो दावत इस्लामी का दो अहम तरीन शोबे मदरसतुल मदीना, जामितुल मदीना, जिन्होंने आज हमारे माशरे को हजार हा हाफिज और आलिम दीन दिए। दावत इस्लामी की कितनी जरूरत है माशरे को, यह हम सब समझते हैं। हमारे घर में अगर बच्चों ने कुरान पढ़ लिया, यह अमीर अहले सुन्नत का सदका है, मदरसतुल मदीना की बरकतें हैं। अगर आज इनके घरों में आलिम दीन है, वो गौर करें कि इसकी कहां से फैजान मिला, ये फैजान है जामियतुल मदीना, है अमीर अहले सुन्नत की बरकत। तो आज जब माशरे में इस कदर अहम तरीन काम दावत इस्लामी कर रही है, तो दावत इस्लामी का माली तौर पर हाथों को मजबूत करना यह हम सबकी जिम्मेदारी है। जितना कोशिश करेंगे ये काम और बढ़ेगा, और इंशाल्लाह हमें इस काम को और बढ़ाना है ना। कौन कौन साथ देगा? इंशाल्लाह हम सब ने मिलकर इस काम को और बढ़ाना है। ख्वाहिश होनी चाहिए कि हर घर में कम से कम एक हाफिज हो, हर घर में कम से कम एक आलिम हो। आप बताएं, जब माशरे में हुफाज होंगे, माशरे में आलिम दीन होंगे, ये घरों में जो गैर शरई मामलात होते हैं, जो लड़ाई झगड़े होते हैं, जो आपस की हक तलफियां होती हैं, इसमें किस कदर कमी हो जाएगी, माशरा कैसा बरकतों वाला माहौल बन जाएगा। तो इसके लिए आप जितने भी यहां मौजूद हैं, मदनी चैनल के नाजरीन हैं, दावत इस्लामी का साथ दीजिए। किसी के बच्चे की इस्लाह हो गई, हो सकता है कि आपके बच्चे की इस्लाह का जरिया बन जाए। किसी की बच्ची ने कुरान पढ़ लिया, हो सकता है कि इसकी बरकत से आपकी आने वाली नस्लें भी कुरान की आलिमा बन जाए, हाफिज़े कुरान बन जाए। तो ये एक सवाब है, एक सिलसिला है जो हमें चलाना है। और अल्लाह सलामत रखे अमीर अहले सुन्नत को, 1980 में इस पौधे को लगाया, आज दुनिया में 200 ममालिक में काम पहुंचा, 103 से ज्यादा शोबाजात बने, अरबों रुपए के अखराजात दावत इस्लाम के हो गए। जब भी दावत इस्लामी पुकारे तो आपने लब्बैक कहना है। हर कोई अपने आप को इस मामले में पेश करे कि चाहे मेरा रुपया होगा, मेरे करोड़ों रुपए होंगे, इंशाल्लाह मैं दावत इस्लामी को तन मन धन के साथ इसके साथ ताउन करूंगा। अल्लाह ताला हम सबको अमल करने की तौफीक अता फरमाए। आमीन बिजाह नबी अमीन सल्लल्लाहु ताला अलैहि वसल्लम।